الحمد لله رب العالمين والصلاه والسلام على من كان نبيا وآدم بين الماء والتين وعلى آله وأصحابه اجمعين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ان الله وملائكته يصلون على النبي يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد وعلى ال سيدنا مولانا محمد صلاه دائمه بدوام الملك الحي القيوم. آج کی ہماری اس روحانی تربیتی نشست کا عنوان ہے وقت کی قدر و قیمت. وقت ایک ایسی چیز ہے جو اللہ تبارک و تعالیٰ کی بہت بڑی نعمت ہے، اور اسی نعمت کو ہم لوگ کثرت کے ساتھ ضائع کر رہے ہیں. اور کسی نے بڑی اچھی بات کہی کہ انسان وقت کو ضائع نہیں کرتا، وقت انسان کو ضائع کرتا، اور جو وقت گزر گیا وہ واپس لوٹ کے نہیں آ سکتا. یہ ایک فیکٹ ہے، ایک حقیقت. اب آپ دیکھ لیں کہ ایک گھنٹہ گزر گیا، اگر آپ چاہیں کہ وہ گھنٹہ دوبارہ واپس آ جائے تو ایسا ناممکن ہے. نبی پاک علیہ الصلوۃ والسلام کی حدیث شریف کے مطابق قرب قیامت میں سال مہینوں کی طرح، مہینے ہفتوں کی طرح، ہفتے دنوں کی طرح، اور دن گھنٹوں کی طرح گزر جائیں گے. آپ دیکھیں ایک سال گزر جاتا ہے، انسان کو پتہ بھی نہیں چلتا کہ ابھی یہ کام ہوا تھا، کتنا عرصہ ہوا تھا، ایک سال ہو گیا تو پتہ ہی نہیں چلا. ایسا لگتا ہے کہ کل کسی بات، دو سال گزر گئے، پانچ سال گزر گئے، دس سال گزر گئے. اور لوگوں کی غفلت یہ ہے کہ اگر کوئی 40 سال کا ہو گیا تو اپنی سالگرہ منا رہا ہے، کوئی 50 سال کا ہو گیا تو سالگرہ منا رہا ہے، کوئی 30 سال کا تو سالگرہ منا رہا ہے. یہ نہیں سوچ رہے کہ یہ 30 سال جو گزر گئے یہ اس کی عمر میں سے کم ہو گئے. حقیقت ہے نا، جو 30 سال گزر گئے وہ واپس آ سکتے ہیں. اگر کسی کی عمر 60 سال ہے مثال کے طور پہ، اور 30 سال گزر چکے ہیں تو اب 30 سال رہ گئے، اگر 50 سال گزر گئے تو 10 سال رہ گئے. اور اکثر ایسی مثالیں دیکھنے میں آئی ہیں کہ لوگوں نے بڑے شوق سے سالگرہ منائی کہ میں 60 سال کا ہو گیا. یعنی یہ اپنے ملک کی بات نہیں کر رہا، ایک دوسرے ملک میں میں گیا تو وہاں ایک صاحب نے سالگرہ منائی، باقاعدہ کیک کاٹا، جو انگریزوں کا طریقہ ہے، ہمارا طریقہ تو نہیں ہے. اور اس پہ بتایا کہ کارڈ چھاپے کہ میں 60 سال کا ہو گیا، سب نے لا کے مبارکباد دی، گلدستے دیے، مٹھائی دی، جو جو تحفے دینے تھے کہ بھائی یہ 60 سال کے ہو گئے. اور جب سالگرہ منائی اس کے ٹھیک ایک مہینے کے بعد انتقال ہو، کیا فائدہ ہوا سالگرہ منانے؟ سوچنا یہ چاہیے کہ 60 سال کے ہو گئے، اب روانگی ہے، اور روانگی تو کسی وقت بھی ہو سکتی، یہ ضرورت نہیں. آدمی ایک سال کے بعد بھی مر سکتا ہے، ایک سال کی عمر میں بھی موت آئی ہے نا، دو سال کے بھی آئی ہے، 10 سال، 50 سال، 60 سال. اور آج کل کا جو ایوریج چل رہا ہے 60 یا 70، یہ ایوریج چل، زیادہ بھی ہو سکتا ہے، 80 میں، 90 میں، اور کوئی 100 تک پہنچ گیا تو اخبار میں آ جاتا ہے کہ یہ 100 سال کے ہو گئے. ورنہ پہلے زمانے میں 900 سال کی عمریں ہوتی تھیں، 600 سال کی عمریں ہوتی تھیں، 800 سال کی عمریں، 300 سال، اب تو 100 تک پہنچنا مشکل ہے. تو انسان کو سوچنا یہ چاہیے کہ جو جو وقت گزر گیا اب وہ موت کے قریب ہو رہا ہے، اپنی موت کو یاد رکھے. ایک بزرگ کی ملاقات ہوئی حضرت ملک الموت سے، حضرت عزرائیل علیہ السلام سے. آپ جانتے ہیں بزرگوں سے فرشتے بھی کلام کرتے ہیں، ملاقات کرتے ہیں، اجنہ بھی ملاقات کرتے ہیں، دوسری مخلوقات. انہوں نے کہا حضرت عزرائیل علیہ السلام سے کہ تم جب آتے ہو روح نکالنے کے لیے تو پہلے سے کیوں نہیں بتاتے؟ ان کا پہلے سے کیا بتاؤں، جو رب نے میری ڈیوٹی لگائی میں آ جاتا ہوں. جو ٹائم مقرر ہے، اور آپ یاد رکھیے جتنے وہ اپنی ڈیوٹی کے پابند ہیں کوئی نہیں، ایک منٹ کی تاخیر نہیں اور ایک منٹ کی جلدی بھی نہیں، وقت سے پہلے بھی موت نہیں، وقت کے بعد بھی موت نہیں. مشاہدے میں آپ دیکھ لیں، بم دھماکے میں لوگ بچ جاتے ہیں، گولیوں کی بوچھاڑ میں بچ جاتے ہیں، کیوں؟ موت نہیں ہے. اور ایک ٹھوکر کھا کے گرا مر گیا، کیوں؟ موت ہے. तो मौत नहीं है तो कोई मार नहीं सकता, और मौत है तो कोई बचा नहीं सकता। ये तो फैक्ट है, हकीकत है। इस बात पर हम सबको यकीन कामिल रखना चाहिए कि जब भी आएगी कोई नहीं बचा सकता, कोई मुहाफिज, कोई सिक्योरिटी गार्ड, कोई नहीं बचा सकता। तो उन्होंने ये कहा कि तुम पहले से क्यों नहीं बताते? तो हजरत इज़राइल अलैहिस्सलाम ने बड़ा प्यारा जवाब दिया जो सुनने और याद रखने के काबिल है। उन्होंने कहा, मैं जब आता हूँ ना किसी के पास, अपने कासिद भेजता हूँ। कासिद जानते ना, पैगाम ले जाने वाला, यानी आपने किसी को पैगाम दिया कि ये मेरे दोस्त को जाके दे दो, उसको कहते हैं कासिद। तो उन्होंने कहा, मैं आने से पहले बताता तो हूँ। उन्होंने कहा, कैसे? कहा, मैं अपने कासिद भेजता हूँ। एक कासिद भेजा, दूसरा भेजा, तीसरा भेजा, लेकिन वो आदमी समझता ही नहीं। फिर जब टाइम आ जाता है मैं खुद पहुँच जाता। तो उनका, मेरे पास भी भेज देना। कहना, हाँ मैं भेज दूंगा। ठीक है, अब टाइम गुजरता गया। एक दिन उन पे फालिज का हमला हुआ, भी इलाज किया, सही हो गए। फिर हार्ट अटैक हुआ, इलाज किया, सही हो गए। फिर कोई और बीमारी आई, इलाज किया, सही हो गए। फिर कमज़ोरी पैदा होने शुरू हो गई, फिर और कुछ हुआ। होते 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 एक दिन आ गए, कौन? हज़रत मलकुल मौत। उनका, भाई हमारी तो आपकी दोस्ती थी, आपने तो कहा था ना कि मैं बताऊंगा पहले से, आपने बताया क्यों नहीं? कहा, मैंने तो कहा था ना मैं अपने कासिद भेजता हूँ, तो मेरे पास तो कोई कासिद नहीं आया। कहा, यही तो कासिद थे सारे, ये जो बीमारियां थी, हादसात थे, यही तो मेरे कासिद थे। ये इशारा था, हमला हो गया, हार्ट अटैक हो गया, अब तैयारी रखो, करीब है। अब फालिज का हमला हो गया, अब करीब है। अब ये हादसा हो गया, अब करीब है। तुम समझे ही नहीं, ये जो बीमारियां आती हैं शदीद किस्म की। तो उन्होंने कहा, ये मेरे कासिद हैं, ये तुम्हें पैगाम देते हैं कि अब तुम समझ जाओ। अब वो जवानी की उम्र नहीं रही कि सेहत है, तंदुरुस्ती है, भागते फिर रहे हैं, उछलते कूदते फिर रहे हैं, कोई परवाह नहीं है, जो चाह खा लिया। नहीं, अब तुम उधर से करीब हो रहे, अब तुम मौत से करीब हो, इसलिए ये मेरे कासिद हैं, इनको समझो, ये मैंने भेजे थे। कहा, अब क्या? अब तो मैं आ गया, चलो रू निकाल। हकीकत यही है कि इंसान इतना गाफिल है, वो समझता नहीं। वो कहता है कि सेहत हमेशा मेरे पास रहेगी, तंदुरुस्ती हमेशा मेरे पास रहेगी, गुरूर, तकबुर, अकड़, नखवत सब कुछ करता है। एक मिनट में हवा निकल गई, सब खत्म, कोई बचाने वाला नहीं, कोई रोकने वाला नहीं। उन्होंने कह दिया, ये मेरे कासिद। तो हमें ये सोचना चाहिए, जैसे जैसे हमारी उम्र गुजर रही है, हम मौत से करीब हो रहे हैं। हमें नहीं पता कितनी उम्र है, अगर 50 साल उम्र हो गई और 60 साल की है तो 10 साल रह गए, 70 साल की तो 20 साल रह गए। जैसे जैसे टाइम गुजर रहा है, आप इधर से दूर, उधर से करीब होते जाओ। इसलिए इंसान को यह चाहिए कि हर वक्त, हर लम्हे अल्लाह तबारक व तआला की याद अपने दिल में रखे, अपनी जबान को उसके जिक्र में मसरूफ रखे, ताकि अगर मौत आए तो उसके जिक्र में ही मौत आए। इसीलिए बुजुर्गान दीन ने फरमाया कि हमेशा बावजू रहो, हमेशा बावजू रहो। हमारे वालिद गिरामी अशरफुल मशाइख हजरत अबू मोहम्मद शाह सैयद अहमद अशरफ शफील जिलानी नव्वरल्लाह मरकदहू, बचपन से हमने उनको देखा और आखिरी उम्र तक कभी बेवजू नहीं देखा। यानी नमाज का वक्त हो या ना हो, जब भी रफाए हाजत के लिए गए, आने के बाद फौरन वजू, अगर सोना भी है तो वजू। क्यों? फरमाते थे कि हर वक्त अल्लाह का जिक्र करते रहो और बावजू जाओगे, कामयाब जाओ। और बावजू रहने की हिकमत क्या है? सरकारे दो आलम अलैहिस्सलाम ने फरमाया, इंसान ने अपना हाथ धोए ना, उसके हाथों के गुना झड़ गए। उसने कुल्ली की तो उसके मुंह के गुना झड़ गए। उसने चेहरे पे पानी डाला तो चेहरे के गुना झड़ गए। हाथों को धोया, हाथों के गुना झड़ गए। पैरों को धोया, पैरों के गुना। जितने भी गुनाह सगीरा हैं वो सब झड़ गए। अब वो पाक साफ होकर अल्लाह की बारगाह में था। और दूसरा फायदा क्या है? आप किसी ऐसे मकाम पर हैं जहां वजू के लिए पानी नहीं है, तो आपका वजू है, जरूरत ही नहीं। अक्सर लोगों को देखा कि मस्जिद है लेकिन पानी नहीं है, या मस्जिद नहीं है, नमाज पढ़ने की वैसे जगह है लेकिन पानी नहीं है, वजू कैसे करें? वजू के लिए घूम रहे हैं, इधर जा रहे हैं, उधर जा रहे हैं, कहीं पानी मिल जाए। अगर आप बावजू होंगे, जब चाहे नमाज पढ़, उसमें ज़रूरत ही नहीं। और इसके अलावा क्या कि जब इंसान बावजू रहता है, उसके ख्यालात पाकीज़ा होते हैं, उसकी निगाह पाकीज़ा होती है, उसकी ज़बान से अच्छी बात निकलती है। और 40 दिन जो बिल्कुल मुकम्मल वुज़ू से रहे, बुज़ुर्गों ने फरमाया फरिश्ते उसके दोस्त बन जाते, उसके साथ रहते हैं, उसकी हिफाज़त करते हैं। इसीलिए बुज़ुर्गान दीन औलिया कामिलीन जहाँ जाते हैं वहाँ रहमतों का नुज़ूल होता है, इसलिए कि रहमतों के फरिश्ते उनके साथ ही साथ होते। तो इस चीज़ को अपना मामूल बनाइए कि हमेशा बावजू रहें। वो कहते जी सोने से तो वज़ू टूट जाता है, इनका टूट जाता है, लेकिन पहले तो हो सकता है ना, आप कर लीजिए, जब तक नींद ना आए आप कुछ पढ़ते रहिए। टाइम जो गुजर रहा है उसको ज़ाया ना कीजिए। हम बेदर्दी के साथ टाइम ज़ाया करते, कितने घंटे फजूल गुफ्तगू में, कोई होटल पे बैठा हुआ गुफ्तगू कर रहा है, कोई सिनेमा में टाइम ज़ाया कर रहा है, कोई दोस्तों में टाइम ज़ाया कर रहा है, कोई घूमने फिरने में टाइम ज़ाया कर रहा है। एक एक लम्हा जो है ज़िंदगी का कीमती है, और एक एक लम्हे के मुतालिक पूछा जाएगा, अल्लाह की बारगाह में सवाल किया जाएगा। सरकार ने फरमाया हदीस शरीफ जिसका मफहूम यह है, मैं पूरी हदीस नहीं बयान कर रहा, उसका मफहूम बयान कर रहा हूं, मफहूम यह है कि पूछा जाएगा जवानी कैसे गुजारी, सेहत की हालत में क्या किया, माल जो तुम्हें दिया गया था कैसे खर्च किया, माल जो तुमने कमाया किस तरह कमाया, एक एक चीज का सवाल किया जाएगा। फिर क्या जवाब दोगे? कोई जवाब नहीं। माल भी जाया कर दिया, जवानी भी जाया कर दी, सेहत भी जाया कर दी, वक्त भी जाया कर दिया, हाथ कुछ भी नहीं पड़ा। इसलिए जो दिन, बाद बुजुर्गों ने फरमाया कि जो दिन हमारा बगैर नेकी के गुजर जाए, हम समझते हैं ये दिन जाया हो गया, बल्कि दिन क्या, हर घंटे में नेकी करो। अब आप कहेंगे नेकी क्या है, नेकी के बहुत सारी सूरतें हैं। आप कुछ भी नहीं कर सकते, मुसलसल बैठकर अस्तगफार पढ़ते रहिए, मुसलसल बैठ के दुरूद शरीफ पढ़ते रहिए, कोई वजीफा आप पढ़ते रहिए, आपकी जबान अल्लाह के जिक्र में मशगूल रहे, जितनी देर आप पढ़ेंगे वो सारा वक्फा जो है वो इबादत में शुमार हो, एक एक लम्हा इबादत में लिखा जाएगा नाम अमाल में, इतने घंटे इसने इबादत की। इसी तरह नमाज का टाइम हुआ, अजान हुई, आप घर से चले, हर कदम पर 10-10 नेकी लिखी जा रही, वुजू किया गुना झड़ गए, मस्जिद में पहुंचे अभी नमाज में आधा घंटा बाकी है, आप इंतजार में बैठ गए, हदीस के मुताबिक इंतजार सलात ये सलात में दाखिल है, यानी नमाज का जो इंतजार आदमी करता है ना, तो नामा अमल में लिखा जाता है इतनी देर इसने नमाज पढ़ी। बात समझ में आई? यानी आधे घंटे अगर आपने नमाज का इंतजार किया तो फरिश्ते ने नामा अमल में लिखा इसने आधे घंटे नमाज पढ़ी, हालांकि नमाज में 10 मिनट लगते हैं, 10 मिनट 15 मिनट इससे ज्यादा नहीं, और आप तन्हा पढ़े तो और जल्दी पढ़ लेते, लेकिन इंतजार है सलात। अब लोग जुमे में आते हैं, जब मौलवी खुतबे के लिए खड़ा होगा जब जाएंगे, अब इसकी क्या सुनिए, तो वही पुरानी बातें सुनाता रहता, ये तो मौलवी बैकवर्ड है, पुरानी चीजें सुनाते हैं, नहीं जाते, खुतबे की अजान हुई फौरन पहुंच गए, हालांकि पहले से जो जाता है, सरकार ने फरमाया पहली सात में जो आया उसमें लिखा गया कि इसने ऊंट की कुर्बानी की, इतना सवाब उसे मिलेगा, और जो जुमे के दिन दूसरी सात में आया नामा अमाल में लिखा गया इसको इतना सवाब मिलेगा जैसे गाय की कुर्बानी की, तीसरी सात में आया तो लिखा गया इसने बकरे की कुर्बानी की, इस तरह ये सारे दर्जे हैं। हम इस चीज को नहीं समझते, हम इससे काफी, जब खुतबे के लिए खड़े होंगे, जब जाएंगे, खुतबा सुने, नमाज पढ़ी, फौरन किया, सुन्नत भी नहीं पढ़ी, भागे फौरन निकल, इबादत का एहतमाम कीजिए, तैयारी कीजिए। फरमाया नबी पाक अलैहिस्सलाम ने हदीस शरीफ जिसका मफहूम यह है, एक आदमी जुमे की तैयारी करता है, उसने गुस्ल किया, अपना जिस्म पाक किया, साफ सुथरा लिबास पहना, चलकर मस्जिद में गया इस नियत से कि मैं जुमे की नमाज पढ़ूंगा, उसने जुमे की नमाज पढ़ी, नमाज पढ़ के घर आ गया, पूरा हफ्ता गुजर गया, फिर उसने जुमे की इसी तरह तैयारी की, गुस्ल किया, कपड़े बदले, नमाज पढ़ी, फरमाया एक जुमे से लेकर दूसरे जुमे तक जितने गुनाह हैं सब माफ कर दिए, कितना करम है अल्लाह ताला, हम सिर्फ एहतमाम कर लें वो सवाब देने के लिए तैयार है। तो वो तो कहते हैं हम तो माइल बकरम है, कोई साइल ही नहीं, राह दिखलाएं किसे, रह रवे मंजिल ही नहीं, हम कह रहे हैं जी बहुत वक्त है, वक्त पड़ा हुआ है, अभी पढ़ लेंगे, बाद में पढ़ लेंगे, फजर निकल गई चलो जोहर के साथ पढ़ लेंगे, जोहर निकल गई असर के साथ पढ़ लेंगे, ये पता है कि असर तक तुम जिंदा रहोगे, یہ پتہ ہے کہ مغرب تک زندہ رہو گے، جب ایک منٹ کا نہیں پتہ تو پھر کیوں سوچ رہے ہو کہ پڑھ لیں گے؟ انسان کی زندگی کیا ہے؟ جب بچہ پیدا ہوتا ہے دائیں کان میں اذان، بائیں کان میں اقامت، یہی ہوتا ہے نا. اور ویسے بھی آپ دیکھ لیں نماز میں اذان ہوتی ہے، کچھ دیر کے بعد اقامت ہوتی ہے، لیکن اقامت کے بعد کیا ہوتا ہے؟ فوراً نماز. اقامت اور نماز میں وقفہ نہیں ہوتا، جبکہ اذان اور اقامت میں وقفہ ہوتا ہے. ٹھیک ہے نا. اب ہم پیدا ہوئے، دائیں کان میں اذان ہو گئی، بائیں کان میں اقامت ہو گئی، اب جماعت تیار. بات سمجھ میں آئی؟ جماعت تیار ہے، کسی وقت بھی جماعت ہو جائے گی، اسی لیے جماعت کے لیے تیار رہو. اقامت کے بعد پھر وقفہ نہیں ہے، انسان کی زندگی یہی ہے. جو اقامت اور نماز کے درمیان وقفہ ہے، یہی انسان کی زندگی. اتنی سی زندگی پر اکڑتا ہے، غرور کرتا ہے، تکبر کرتا ہے، یتیم و بیواؤں کا مال کھاتا ہے، چھینتا ہے اور تکبر کرتا ہے، ذرا سی دیر میں سب ختم ہو گیا، خالی ہاتھ، کچھ لے کر نہیں. دولت کمائی، بلڈنگیں بنائی، مکانات بنائے، جائیداد بنائی، قبر میں کیا لے کر گیا؟ خالی ہاتھ. صرف نیک اعمال قبر میں گئے، نیک اعمال قبر میں، باقی ساری چیزیں یہ چھوڑ. تو کس بل بوتے پر؟ کیا یہ چیزیں قبر میں کام آ سکتی ہیں؟ نہیں، صرف نیک اعمال کام آ سکتے ہیں. تو انسان کی زندگی صرف اتنی، اقامت اور نماز کے درمیان. سب کی اقامت ہو چکی، اذان ہو چکی، اقامت ہو چکی، جماعت تیار. بھائی یہ ذہن میں رکھو. اور جماعت کب ہوگی؟ جب روح نکلی جماعت ہوگی. کبھی نماز جنازہ کی اذان سنی؟ کیوں؟ اذان ہو چکی ہے، پہلے ہی ہو چکی ہے، بلکہ اقامت بھی ہو چکی ہے، نماز کا انتظار، نماز کی تیاری. یہ انسان کی زندگی. اور اس زندگی کو ہم ضائع کرتے ہیں، وقت کو ضائع کرتے ہیں، اور اس طرح ضائع کرتے ہیں کہ جیسے کوئی پرواہ ہی نہیں. سو رہے تو سو ہی چلے جا رہے، کئی کئی گھنٹے سو گئے، کھیل تماشوں میں لگیں تو لگیں. دیکھیے سب چیز کریں، منع نہیں کیا گیا. صحت کے لیے کھیل بھی ضروری ہے، چہل قدمی بھی ضروری ہے، سیاحت بھی ضروری ہے، سونا بھی ضروری ہے، ساری چیزیں ضروری ہیں، لیکن ایک لمٹ میں، ایک لمٹ ہونی چاہیے. یہاں پر کیا ہے، اگر کھیل رہے ہیں تو سارا دن کھیل میں گزار دیں، آج تو چھٹی اتوار ہے، سارا دن کھیلیں، اور کھیل میں نمازیں بھی غائب. اب یہ کرکٹ میچ ہوتا ہے، کان سے لگا ہوا ہے، کتنے ہوئے، کتنے آؤٹ ہوئے، چل رہے ہیں، نماز کی ہوش نہیں. یہ نہیں پوچھا کہ وقت ہوا نہیں فجر کا یا ظہر کا، نہیں، کتنے آؤٹ ہوئے، کتنے رن ہوئے، یہ ہماری کیفیت. جو اسٹیڈیم میں موجود ہیں ان کی تو گئی گئی، اور جو باہر ہیں گھروں میں وہ ویسے ہی ضائع کر دیتے. سب سے پہلے نماز کی پابندی، جب اذان ہو جائے سارے معاملات ترک کر دیجئے، چلو کدھر؟ کامیابی کی طرف. حی علی الفلاح، آواز دی جا رہی ہے، حی علی الفلاح، آؤ کامیابی کی طرف. دنیا میں واحد مقام مسجد ہے جہاں اعلان کر کے کامیابی کے لیے بلایا جا رہا، اور کامیابی حاصل کرنے والے غفلت میں پڑے. وہ کہتے ہیں امتحان میں کامیاب ہو جاؤں، وہ کہتے ہیں انٹرویو میں کامیاب ہو جاؤں، وہ کہتے ہیں میں کاروبار میں کامیاب ہو جاؤں، میں اپنی جاب میں کامیاب ہو جاؤں، اور جہاں کامیابی اعلان کر کے دی جا رہی ہے وہاں سے غافل سو رہے ہیں فجر کے وقت، خواب خرگوش کے مزے لے رہے ہیں، اب بعد میں پریشان ہو رہے ہیں ہم کامیاب نہیں ہوئے. کیسے کامیاب ہو گئے؟ وہ اعلان کر رہا ہے، آؤ حی علی الفلاح، آؤ کامیابی کی طرف، جب میں نے بلایا تب تم کیوں نہیں آئے؟ نہیں، یہ افسر راضی ہو جائے گا نا تو میں کامیاب ہو جاؤں گا، یہ ایگزامنر راضی ہو جائے گا تو میں امتحان میں کامیاب ہو جاؤں گا، یہ فن آدمی راضی ہو جائے تو میں انٹرویو میں کامیاب ہو جاؤں. یہ نہیں سمجھتے ان سب کی رضا اللہ کی رضا پر موقوف ہے. اگر وہ راضی ہے تو یہ سب راضی، اور وہ راضی نہیں تو کوئی بھی راضی. دنیا والوں کو راضی کر رہے ہیں، یہی فرق ہے ہم میں ان بزرگان دین اور یہ کاملین میں. ہم دنیا والوں کو راضی کرتے رہے، غوث اعظم اللہ کو راضی کرتے، غریب نواز اللہ کو راضی کرتے رہے، مخدوم سمنانی اللہ کو راضی کرتے رہے، بابا فرید شکر گنج اللہ کو راضی کرتے رہے، داتا گنج بخش علی ہجویری اللہ کو راضی کرتے رہے، اور ایسے کامیاب ہوئے کہ آج جو ان کے آستانوں پر پہنچ جائے وہ بھی کامیاب، ایسی کامیابی ان کو ملی. تو کامیاب لوگ تو وہ ہیں اسی لیے قرآن نے جب اولیاء کرام کا ذکر کیا تو اس کے آخر میں فرمایا ذالک ھو الفوز العظیم، یہ ہے بہت بڑی کامیابی. صرف کامیابی نہیں کہا، بہت بڑی کامیابی جو ان کو حاصل ہوئی ہے. کیسے حاصل ہوئی؟ 24 گھنٹے ان کے پاس بھی تھے، 24 گھنٹے ہمارے پاس بھی. انہوں نے کیا کیا؟ انہوں نے ذکر اذکار کیا، انہوں نے تلاوت قرآن کی، انہوں نے نوافل پڑھے، انہوں نے اللہ کی ضربے لگائیں، انہوں نے مخلوق خدا کی خدمت کی، سب کچھ کیا اسی 24 گھنٹے میں. اور ہم نے کیا کیا 24 گھنٹے؟ ہم نے سو سو کے گزارا، کھیل کر گزارا وقت، فضول باتوں میں وقت گزارا. نتیجہ آپ کے سامنے ہے، ان کی شان دیکھ لو اور اپنی حیثیت دیکھ لو. تو اس وقت کو ضائع نہ کیجیے، ایک ایک لمحہ قیمتی ہے. آپ کہیں گے بھائی اگر ہم شادی میں ہیں تو کیا کریں؟ اب وہاں تو ہم قرآن پڑھ نہیں سکتے، ظاہر ہے شادی میں. آپ خاموشی سے بیٹھیں، درود شریف کا ورد کرتے رہیں، ایک تسبیح چھوٹی سی ہاتھ میں لے لیجئے، کاؤنٹر لے لیجئے، لوگ باتیں کر رہے ہیں، آپ درود شریف پڑھ رہے ہیں، ان کا وقت ضائع ہو رہا ہے. آپ کو ہر درود شریف پر 10 نیکیاں آپ کے نامہ اعمال میں لکھی جا رہی. اللہ نے فرمایا محبوب صلی اللہ علیہ وسلم جو آپ پر ایک مرتبہ درود پڑے گا میں 10 مرتبہ رحمتیں نازل کروں، میں 10 گناہ اس کے مٹا دوں گا، میں 10 درجے اس کے بلند کر دوں گا اور 10 نیکیاں اس کے نامہ اعمال میں لکھ دوں. اللہم صلی علی سیدنا مولانا محمد وعلی آل سیدنا مولانا محمد صلاۃ دائمۃ بدوام الملک الحی القیوم. یہ ہے اپنے وقت کو کام میں لانے کا طریقہ. کچھ لوگ کہتے جی ہمارا آفس تو بہت دور ہے، اب گاڑی چلا رہے ہیں، اب قرآن تو یاد نہیں، حافظ تو ہے نہیں جو ہم گاڑی چلاتے میں پڑھتے رہے، ہم کیا کریں؟ درود شریف کا ورد کیجیے، استغفار کا ورد کیجیے، جو وظیفہ آپ کا ہے وہ آپ پڑھیے. بس میں آپ سفر کر رہے ہیں، خالی بیٹھے نا، بس تو آپ نہیں چلا رہے لیکن آفس دور ہے، جانے میں 1 گھنٹہ لگے گا، 1 گھنٹے میں آپ کتنا درود شریف پڑھ لیں گے؟ 1 گھنٹے میں اگر استغفار پڑھی تو کتنی پڑھی؟ کئی 100 استغفار ہو جائے گی، بلکہ 1000 بھی ہو سکتی ہے اگر اور آفس دور ہے، 1 گھنٹہ یا 2 گھنٹے لگے. تو وہ جتنا وقفہ ہے وہ سب نامہ اعمال میں لکھا جائے گا اس نے عبادت کی. حالانکہ آپ سفر کر رہے ہیں، سفر بھی عبادت ہو جائے گا. اس لیے کہتے ہیں نا مومن کا چلنا پھرنا عبادت، مومن کا اٹھنا بیٹھنا عبادت، مومن کا سونا جاگنا عبادت. تو آپ کہیں گے سونا کیسے عبادت؟ سونا بھی عبادت بن سکتا. جب آپ سونے کے لیے لیٹیں آپ یہ سوچیں کہ میرے آقا صلی اللہ علیہ وسلم کیسے لیٹتے تھے، دایاں ہاتھ اپنے رخسار کے نیچے رکھ کر قبلہ رخ ہو کر لیٹتے تھے. یہ سوچ کر سننا سمجھ کے آپ سو جائیں، یہ سونا بھی عبادت ہو جائے. اور سوئیں جب تو یہ سوچ کر کہ مجھے اٹھنا ہے، فجر کی نماز پڑھنی ہے، وہ سارا وقت جو سو کر گزارا وہ سب عبادت، اس لیے کہ وہ انتظار صلات میں شامل ہو جائے گا. ایک نماز کے بعد دوسری نماز کا انتظار کیجئے، 24 گھنٹے آپ کے عبادت میں شمار ہوں گے. فجر پڑھ لی نا، اب فوراً نیت کر لیں مجھے ظہر پڑھ لی، کب ٹائم آئے تو میں ظہر پڑھوں، انتظار کر رہے ہیں. ظہر پڑھ لی، فوراً عصر کا انتظار کیجئے، عصر پڑھ لی مغرب کا انتظار کیجئے، مغرب پڑھ لی عشاء کا انتظار کیجئے. ایک نماز پڑھنے کے بعد دوسری نماز کا انتظار کیجئے. اور انتظار صلات صلات میں داخل ہے، لکھا جائے گا اس نے 24 گھنٹے نماز پڑھی. یہ اللہ کا کرم، 24 گھنٹے کوئی نماز ہی نہیں پڑھ سکتا، لیکن صرف نیت، نیت کا دخل ہے. اسی لیے سرکار نے فرمایا انما الاعمال بالنیات، اعمال کا دار و مدار نیت پر ہے. اب نیت کا کیسا معاملہ ہے، میں کئی مرتبہ بیان کر چکا ہوں کہ ایک بزرگ کے پاس ایک مرید آیا کہ حضور میں نے نیا مکان بنایا، آ کے ذرا قدم رکھ دیجئے. چلے گئے، انہوں نے دیکھا ہاں یہ دیواریں بہت اچھی ہیں، یہ روشن دان کیوں بنایا؟ اس نے کہا اس لیے کہ ہوا آئے. ہوا؟ انہوں نے کہا افسوس، اگر تو یہ روشن دان بناتے ہوئے یہ نیت کر لیتا کہ اس سے مسجد سے اذان کی آواز آئے تو یہ بنانا بھی عبادت ہو جاتا، اور اگر نیت کرتا تو کیا ہوا نہ آتی، کیا روشنی نہیں آتی؟ وہ تو آنی تھی، لیکن بنانا عبادت ہو جاتا، اس لیے کہ ثواب نیت پر ہوتا ہے. جیسی نیت ویسا پھل، جیسی نیت ویسا پھل. آپ راستے سے گزر رہے ہیں، ایک پتھر پڑا ہوا ہے، کانٹا پڑا ہوا ہے راستے میں، صرف نیت یہ ہے کہ اٹھا کر ایک طرف رکھ دیا، اس نیت سے کہ کسی بچے کے نہ چبھ جائے، کسی عورت کے نہ چبھ جائے، کوئی मजबूर आदमी, नाबीना आदमी पत्थर से टकरा कर ना गिर जाए ये सोचकर आपने उठा कर रख दिया, ये भी नामा अमान में लिखा गया इसने नेक काम किया, ये भी लिखा जाएगा एक एक नेकी। इसलिए छोटी से छोटी नेकी हो उसे भी तर्क ना करें। महफिल में आप बैठे हैं, कोई आ गया उसके लिए जगह खाली कर दी, अपने मुसलमान भाई के लिए जगह खाली कर दी, खुद हट गए, ये भी नेकी लिखी गई नामा अमान। इतनी सी नेकी आप देखें, हम तो कहते नहीं, हम जहां बैठ गए हम दूसरे को क्यों जगह, हम पहले आए हम बैठेंगे। ये छोटी छोटी बातें ऐसी हैं कि अगर हम इनको अपने जहन में रखें आप इन छोटी बातों पर भी नेकी हासिल कर सकते। किसी को पानी पिला दिया, किसी को खाना खिला दिया, किसी के लिए जगह खाली कर दी, रास्ते से रुकावट हटाकर एक तरफ कर दी, किसी नाबीना को रोड पार करा दिया, किसी ज़ईफ बुढ़िया को रोड पार करा दिया, कितनी चीज़ें छोटी छोटी चीज़ें हैं लेकिन अल्लाह के नज़दीक ये भी नेकी है और इस नेकी का भी सिला मिलेगा, इस नेकी का भी सिला मिलेगा। फरमाए नबी पाक अलैहिस्सलाम ने हदीस शरीफ जिसका मफहूम यह है कि कयामत के दिन जब आमाल तोले जाएंगे तो एक आदमी के पास एक ही नेकी होगी और दूसरे के पास एक नेकी की कमी होगी। आमाल तोले जाएंगे ना, कहीं एक नेकी की कमी है, अगर एक नेकी मिल जाए इसका नेकियों का पल्ला भारी हो जाएगा, जन्नत में चले जाएगा, और दूसरे के पास सिर्फ एक नेकी बाकी गुना ही गुना। तो वो कहेगा यार मुझे तो जन्नत में जाने का बिल्कुल इम्कान ही लगता है ख़त्म हो गया, जाहिर एक ही नेकी मेरे पास, मैं कैसे जाऊँगा, और तुझे एक नेकी की ज़रूरत है ये भी तू ले ले, मुझे तो जाना ही जहन्नुम। वो एक नेकी अपनी उसे दे देगा। खालिक कायनात फरमाएगा जब ये बंदा होकर बंदे पर इतनी मेहरबानी कर रहा है तो मेरी गैरत कैसे गवारा करे, मैं परवरदिगार होकर मैं क्यों ना मेहरबानी करूं, मैंने इसको भी दाखिल किया उसको भी दाखिल, दोनों को जन्नत में दाखिल। तो वो तो इतना करीम है, वो तो इतना रहीम है, वो बंदों से बहुत मोहब्बत करता है लेकिन बंदे उससे दूर हैं, उससे मांगते नहीं, उससे तलब नहीं करते। कभी रात को 2 बजे उठकर वुजू करके मुसल्ले पर बैठकर सजदे में सर झुकाकर अपने गुनाहों पर नजर करते हुए आंखों से 2 आंसू बहाकर देखो कितनी रहमतें नाजिल करता। तू हो तेरा जलवा हो और गोशाए तन्हाई कोई ना हो, यही तो बुजुर्गाने दीन औलिया कामिलीन का रब से ताल्लुक, रब से मोहब्बत। सरकार ने फरमाया तुम्हारा रब तुमसे इतनी मोहब्बत करता है कि 70 माओं से ज्यादा मोहब्बत करता, 70 माओं से ज्यादा। एक माँ की मोहब्बत कैसी होती, बच्चा पेशाब करता है सर्दी है, खुद गीले में लेटती है बच्चे को सूखे में लेटाती, खुद तकलीफ उठाती है बच्चे को राहत पहुंचाती है अपने सीने से लगा लेती, मोहब्बत। एक माँ की इतनी मोहब्बत है तो 70 माओं की कितनी मोहब्बत होगी, और रब की मोहब्बत 70 माओं से ज्यादा है। अरे उसने तुम्हें पैदा किया है, वो तुम्हारा खालिक है, वो तुम्हारा मालिक है, वो तुम्हारा राजिक है। अगर वो पाबंदी लगा दे कि जो नमाज पढ़ेगा उसे रिजक मिलेगा और जो नहीं पढ़ेगा नहीं मिलेगा, सारे नमाजी हो जाएंगे, लेकिन उसने पाबंदी लगाई नहीं, जो उसको मानता है उसे भी दे रहा है, जो नहीं मानता उसे भी दे रहा है। ऐसे भी हैं जो उसके वजूद के ही मुनकिर हैं, दहरिया, वो कहते हैं कि माजल्ला अल्लाह ताला का वजूद ही नहीं, ये तो कायनात खुद ब खुद वजूद में आ गई, एक इनकलाब हुआ, ये हुआ वो हुआ, खुद ब खुद बन गई। ऐसे भी लोग, उनको भी रिजक मिल, काफिरों को भी मिल रहा है, यहूद और नसारा को मिल रहा है, मुशरिकीन मुनाफिकीन काफिरीन सबको रिजक मिल रहा है, मुसलमानों को भी मिल रहा है। क्यों? उसकी शान ही यही है। हजरत मूसा अलैहिस्सलाम ने पूछा मौला अपनी मखलूक को कैसे रिजक पहुंचाता है, मूसा जिस पत्थर पर खड़े हो अपना असा मारो, अपनी लाठी असा उस पर मारा, पत्थर टूट गया और उसके अंदर एक कीड़ा ताज़ा पत्ता खा रहा था, पत्थर के अंदर कीड़े का मौजूद होना और फिर ताजा पत्ता कैसे गए। कहा हम इस तरह रिजक देते हैं, हम इस तरह रिजक पहुंचाते हैं। आप देखें इंसान बाद में पहुंचता है, रिजक पहले पहुंचता है, फैक्ट हकीकत। उसकी शान यह है कि वो सुबह खाली पेट उठाता तो जरूर है लेकिन खाली पेट सुलाता नहीं, उसी की शान है ना, वही तो रिजक दे रहा, हम उसी का दिया हुआ रिजक खा रहे हैं और फिर उसी की नाफरमानी कर रहे हैं, कैसी बात। तो उससे मोहब्बत करो, رب سے باتیں کرو. کیسے باتیں کریں؟ نماز یہ رب سے باتیں ہیں. سجدہ, سجدے میں جتنا انسان رب کے قریب ہوتا ہے کسی عمل میں نہیں ہوتا, اپنی پیشانی کو اس کی بارگاہ میں جھکا دیتا. اور جب وہ اس بلند چیز, اب دیکھو نا جسم میں سب سے بلند چیز پیشانی, سب سے بلند چیز پیشانی, جب سب سے بلند چیز کو اس کی بارگاہ میں پست کرتا ہے, جھکاتا ہے, تو خدا اس کو خود بخود بلند کر دیتا. تو نے اپنے آپ کو میرے سامنے جھکایا, پست کیا, میں تجھے لوگوں میں بلند کر دوں. اس کی پیشانی کو جھکاتے رہو اور اپنے گناہوں پر نظر کرتے ہوئے اس کی بارگاہ میں عرض کرتے رہو, پھر دیکھو کیسی رحمتیں اور برکتیں نازل کرتے. تو ہمیں یہ چاہیے کہ ہم اپنے وقت کو ضائع نہ کریں, ایک ایک لمحے کو اللہ اور اس کے رسول صلی اللہ علیہ وسلم کے ذکر سے, اللہ تبارک و تعالیٰ کی تمہید, تقدیس, اس کی تسبیح اس سے مزین کریں. بالکل خالی بیٹھے ہیں, درود شریف پڑھیں, استغفار پڑھیں, جو چیز آپ کو یاد ہو آپ پڑھتے رہیں. لوگ باتوں میں ہیں, آپ استغفار میں ہیں, آپ درود شریف میں ہیں, وہ جتنا وقت ہوگا سب نامہ اعمال میں لکھا جائے گا, عبادت میں شمار, اور درجے بھی بلند ہو اور زبان میں بھی اثر ہو. تو میرے بزرگوں اور دوستوں, آج کی نشست کا حاصل یہ ہے کہ ہم وقت ضائع نہ کریں اور نمازوں کی پابندی کریں اور خود اپنا جائزہ لیں. کسی کو کہنے کی ضرورت نہیں, ہر آدمی خود اپنا جائزہ لے کہ میں صبح سے شام تک میں کیا کرتا ہوں, ایک نظر دیکھ لے, خود پتہ چل جائے گا کتنا وقت میں نے کہاں ضائع کیا. یہ آدمی مجھ سے ملنے آیا, میں نے ایک گھنٹے بات کی, کیا فائدہ ہوگا, بیکار. مختصر بات کریں, مختصر گفتگو کریں اور اس کے بعد اپنے کام میں لگ جائیں, اپنے آپ کو مصروف رکھیں. اس لیے کہ خالی دماغ جو ہے وہ شیطان کا کارخانہ ہوتا, جو خالی رہے گا شیطان اس کے قریب رہے گا. اپنے آپ کو نماز میں مشغول رکھیں, وظائف میں مشغول رکھیں, عبادت میں مشغول رکھیں, درود پاک میں, استغفار میں, تمام چیزوں میں مشغول رکھیں, مطالعے میں مصروف رکھیں, دینی کتابوں کا مطالعہ, اور یہ بھی نہیں تو دینی محافل میں شرکت کریں. انشاءاللہ آپ کا وقت سب عبادت میں شمار ہو. اب جتنی دیر آپ سب اس نشست میں بیٹھے رہے, کسی نے جھوٹ بولا, کسی نے کسی کی غیبت کی, کسی نے چگلی کی, کسی نے کسی کی دل آزاری کی, نہیں, یہ جتنا وقت ہے انشاءاللہ سب عبادت میں شمار. اس لیے دینی محافل میں بیٹھنا, ذکر کی محافل میں بیٹھنا, نیک صحبت میں بیٹھنا, یہ سب مفید ہے, اور یہ جتنا وقت صرف ہوگا سب کا سب انشاءاللہ عبادت میں شمار ہوگا. اللہ تبارک و تعالی ہم سب کو اپنے اوقات کو صحیح طور پر انجام دینے کی توفیق عطا فرمائے. آئیے دعا کریں, اللہ رب العالمین ہمارے صغیرہ و کبیرہ گناہوں کو معاف, یا اللہ ہماری نمازوں کو قبول فرما, یا اللہ ہمارے سجدوں کو قبول فرما, یا اللہ ہم سب کو نیک اعمال کی توفیق عطا فرما. اے الہ العالمین, یہ تمام حضرات اور خواتین جو دور دراز مقامات سے اس نشست میں شرکت کرنے کے لیے حاضر ہوئے, مولا ان سب کی حاضری کو قبول فرما, ان سب پر اپنی رحمتیں برکتیں نازل فرما, ان سب کے علم میں, عمل میں, عمر میں برکت عطا فرما, ان کے روزگار میں ترقی عطا فرما, ان کی ظاہری, باطنی, روحانی, جسمانی بیماریوں کو, پریشانیوں کو ہمیشہ ہمیشہ کے لیے دور فرما. ان اللہ و ملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما. اللہم صلی علی سیدنا مولانا محمد وعلی آل سیدنا مولانا محمد صلاۃ دائمۃ بدوام الملک الحی القیوم. سبحان ربک رب العزۃ عما یصفون, وسلام على المرسلين, والحمد لله رب العالمين.